نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تسر وتمم بالخير. سیرت النبی کے سلسلے میں آج ہم جس ٹاپک کو دیکھیں گے وہ ہے رفیق اعلیٰ کی جانب, پیج ہے 361 اس سے پیچھے ہم نے دیکھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا حجت الوداع کتنا نیکیوں سے بھرا ہوا اور علم اور وعظ نصیحت اور تربیت کے نقطوں سے بھرا ہوا تھا, اور اس کے آخر میں ہم نے دیکھا تھا کہ نبی صلی اللہ علیہ وسلم نے ایک سریہ نامزد کیا حضرت اسامہ کی عمارت میں, لیکن جب نبی صلی اللہ علیہ وسلم کی بیماری کا آغاز ہوا تو اس سریہ کے جو لوگ تھے وہ واپس آ گئے. آج ہم دیکھیں گے کہ آپ کا سفر آخرت کیا تھا. اس کو سنتے اور پڑھتے وقت یقیناً ہم سب اپنے دلوں کے اندر نبی صلی اللہ علیہ وسلم کی محبت کو محسوس کر سکتے ہیں. کیا تڑپ تھی, کیا طلب تھی, ساری زندگی انہوں نے کس کام کے لیے لگائی, اور اب پھر وقت ہے واپسی کا. کل من علیہا فان وَيَبْقَى وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ. روایات میں یہاں تک آتا ہے کہ ایک موقع پہ جبرائیل علیہ السلام نے نبی صلی اللہ علیہ وسلم سے کہا کہ جتنا مرضی جی لو, آخر موت ہے, جس سے مرضی محبت کر لو, آخر میں جدائی ہے. اور یہ کتنی بڑی حقیقت ہے جو ہمیں ہمارا انسان ہونا سکھاتی ہے. اگر ہمارے ہاتھ میں موت ہوتی تو شاید ہم اپنے خدا خود بن جاتے. تو آئیے دیکھتے ہیں کہ اللہ کے نبی کا یہ سفر کیسا تھا اور کیا خوبصورت زندگی تھی کہ اس کے بعد موت بھی اتنی خوبصورت آئی. رفیق اعلیٰ کہتے ہیں اللہ تعالیٰ کو. حقیقت ہے کہ ہم دنیا میں بہت سارے دوست بنا بھی لیں, بہت سارے ساتھی بھی ہوں, لیکن جو محبت اور دوستی اللہ سے بندے کی ہو سکتی ہے وہ کسی اور سے نہیں. اس کے لیے سب سے پہلے آپ کے الوداعی آثار دیکھیں گے. جب رسول اللہ صلی اللہ علیہ وسلم نے رسالت کی تبلیغ فرما لی اور امت کی خیر خواہی کا کام مکمل کر لیا تو آپ کے اقوال و افعال میں دنیا سے رحلت کے آثار نمایاں ہونا شروع ہو گئے. یعنی آپ کی باتوں سے, آپ کے کاموں سے ایسے لگتا تھا کہ اب آپ کا دنیا سے جانا قریب ہے. یہاں بڑی ایک غور طلب بات ہے کہ رسالت کی تبلیغ فرما لی, یعنی مشن پورا ہوا. ہم میں سے ہر ایک اس دنیا میں ایک مشن پہ آیا, اور وہ کیا ہے, کن تم شہدا علی الناس. کچھ تو اس مشن کو جانے بغیر ہی دنیا سے چلے جاتے ہیں اور کچھ اس کی ذمہ داریوں کو نبھاتے نبھاتے دنیا سے جاتے ہیں. دعا کیجئے کہ اللہ تعالی ہمیں دوسرے گروہ میں کر دے. کیا آثار تھے آپ کے اوپر جس سے عقل مند لوگ اب سمجھنے شروع ہو گئے تھے کہ آپ کا مشن پورا ہوا اور اب آپ کی واپسی ہے؟ ان میں سے چند باتیں. آپ نے 10ویں سال رمضان میں 20 دن اعتکاف فرمایا, اور جبرائیل علیہ السلام نے آپ کو 2 مرتبہ قرآن کا دور کروایا. آپ نے اپنی صاحبزادی فاطمہ رضی اللہ عنہا سے فرمایا, میں سمجھتا ہوں کہ میرا وقت قریب آ چکا ہے. حضرت معاذ کو یمن رخصت کیا تو انہیں وصیت کرنے کے بعد فرمایا, اے معاذ, غالباً میرے اس سال کے بعد تم مجھ سے ملاقات نہ کر سکو گے, اور میری اس مسجد اور میری قبر کے پاس سے گزرو گے. یہ سن کر حضرت معاذ رضی اللہ عنہ رسول اللہ صلی اللہ علیہ وسلم کی جدائی میں رونے لگے. محبت تھی نا. اب دیکھیے کہ ہم اپنے پیاروں کو کسی بھی حال میں دیکھیں, لیکن ہم ان کو میت کی شکل میں نہیں دیکھنا چاہتے. بیمار, پریشان, دکھی, کچھ بھی نہیں چاہتے ہم کہ ہمارے پیاروں کو کوئی غم آئے. لیکن یہ ساری چیزیں برداشت ہوتی رہتی ہیں, لیکن جب ان کی موت کی خبر آتی ہے تو اس وقت انسان برداشت نہیں کر پاتا. اور جس سے جتنی محبت ہوگی نا, اتنا ہی زیادہ انسان اس کی جدائی کے خیال سے دکھی ہوگا. آپ نے حجت الوداع میں کئی بار یہ فرمایا کہ غالباً میں تم لوگوں سے اپنے اس سال کے بعد نہ مل سکوں گا. غالباً اپنے اس سال کے بعد حج نہ کر سکوں گا۔ اچھا، بعض دفعہ کچھ لوگوں کے بھی منہ سے ایسی باتیں نکلتی ہیں اور پھر ان کا وقت آ جاتا ہے تو بعض لوگ اس کے اوپر یہ گمان کرتے ہیں کہ اچھا جی، ان کو تو پہلے ہی پتہ تھا، ان کو تو کچھ پہلے سے اشارہ ہو جاتا ہے۔ تو آپ اس کے بارے میں کیا سوچیں گے؟ دیکھیے، یہاں اللہ کے نبی کی زبان مبارک سے ان لفظوں کا نکلنا تو وہی ہے کہ وما ینتکو عن الہوا ان ہوا الا وحی یوحا، کہ اللہ کے نبی کی زبان مبارک سے جو نکلتا ہے وہ وحی کا ایک حصہ ہوتا ہے۔ اگر آپ کی زبان سے یہ کوئی لفظ تھے تو یہ کچھ جذباتی لفظ نہیں تھے، کچھ نہیں۔ رہ گئی بات کہ ہم انسانوں میں سے، عام لوگوں میں سے اگر کوئی ایسی بات کہتا ہے اور وہ ہو جاتی ہے تو آپ اس کو اتفاق کہہ لیں، بس اس سے زیادہ کچھ نہیں۔ الہام ہو سکتا ہے، اللہ جس کو چاہے پہلے سے اشارہ کر دے، تیاری کرنے کی توفیق دے دے، کچھ کر لو اس سے پہلے کہ جانے کا وقت آ جائے، یہ اللہ کر سکتا ہے، لیکن ہم اس سے یہ نہیں کہہ سکتے کہ اس کو پہلے پتہ تھا۔ ہاں ہاں، ان کو تو پہلے سے ہی پتہ تھا۔ کیسے پتہ تھا؟ یہ تو ہو ہی نہیں سکتا کہ کسی کو پہلے پتہ ہو۔ اسی طرح الیوم اکملت لکم دینکم، اور اذا جاء نصر اللہ کا نزول اس بات کا پیغام تھا کہ آپ اس دنیا میں اپنی مہم سے فارغ ہو چکے ہیں، اور اسی وجہ سے اس حج کا نام حجۃ الوداع رکھا گیا، کیونکہ آپ نے اپنے رب سبحانہ و تعالیٰ کی طرف منتقل ہونے کے لیے لوگوں کو الوداع کہا۔ یہاں تھوڑی سی بات کروں گی کہ اللہ کے نبی کا مشن پورا ہو گیا۔ کیسے پورا ہو گیا؟ آپ کا مشن کیا ہے بھلا زندگی کا، آپ کو پتہ؟ پورے گلوب پہ اللہ اور اس کے نام کو بلند کرنا، لِيُسْخِرَهُ عَلَى الدِّينِ كُلِّهِ۔ تو ہم نے جتنی سیرت پڑھی ہے اس سے تو ہم نے دیکھا کہ نہیں، ابھی تو چلے مکہ میں اسلام نافذ ہو گیا، مدینہ میں آ گیا، ارد گرد میں روب داری ہوا۔ ہم تو سوچتے کہ مشن کی تکمیل کا مطلب کیا تھا کہ پوری دنیا پہ اسلام آ جاتا، پھر آپ جاتے، کوشچن ہے نا، ہر بندے تک اسلام کا پیغام پہنچے، تو یہ تو نہیں ہوا۔ یہ کیوں کہا جا رہا ہے کہ مشن پورا ہوا؟ تو اس کا جواب قرآن پاک کی دو جگہ تو مجھے یاد آ رہی ہیں، آئے تھے وائم منورین کا کے ساتھ شروع ہوتی ہیں، جس میں اللہ نے آپ کے صحابہ کی تعریف کی ہے کہ جس عذاب کا فیصلہ ہم کفار کے حق میں کر چکے ہیں اور جس غلبے کی ہم صحابہ کو دعوت دے چکے ہیں، ہم چاہتے تو یہ آپ کی زندگی میں کر دیتے، لیکن اللہ ہر چیز کو ایک وقت پہ کرتا ہے۔ صحابہ کو عزت دینی تھی، اور سب سے بڑی بات ہے میرا حصہ ڈالنا تھا اس میں، آپ کا حصہ ڈالنا تھا۔ اگر اللہ کے نبی کی زندگی میں ہی اسلام پوری دنیا میں نافذ ہو جاتا تو پھر میں اور آپ کیا کرتے؟ یہاں سے سمجھنے کی بات ہے، اور وہ کیا ہے کہ بزرگوں کو، بڑوں کو، باپ ہے بڑے جو بھی ہوتے ہیں خاندان کے، استاد، کسی بھی اداروں کے بڑے، ان کو ایک خاص حد تک اپنا حصہ ڈال کے پھر دوسروں کو موقع دینا چاہیے، پیچھے کھڑے ہو جائیں اور اگلوں کو کام کرنے دیں۔ اگر آپ آخری دن تک چابیاں اپنے ہاتھ میں رکھیں گے اور آخری دن تک ہر چیز اپنے ہاتھ میں رکھیں گے تو جس دن آپ دنیا سے جائیں گے نا، اس دن یہ صدمہ کم ہوگا کہ آپ چلے گئے، یہ زیادہ ہوگا کہ اب ہم کیا کریں۔ بالکل فطرت کا یہ اصول ہے، آپ کو ایک سمجھانے کی کوشش کرتی ہوں مثال سے، کہ جیسے پھول ہے نا، آپ دیکھیے بہت ساری پتیاں ہیں، اگر آپ گیندے کا پھول ذہن میں لائیں، گول گول دائروں میں پتیاں ہوتی ہیں، ایک وقت ہوتا ہے وہ پتیاں بالکل یوں ایسے جڑی ہوتی ہیں، اگلے دن دیکھیں گے تھوڑی کھلتی ہیں کھلتی ہیں کھلتی ہیں، پھر وہ پتیاں سیدھی ہوتی ہیں نا، تو اس کے اندر آپ دیکھتے ہیں کہ چھوٹی پتیاں کھلنی شروع ہو جاتی ہیں، اور ایک وقت کیا آتا ہے کہ وہی پتی جو بالکل مڈل میں تھی نا، وہ بالکل سائڈوں پہ جا چکی ہوتی ہے، اس کے اندر سے پتیوں کے گچھے نکلتے ہیں۔ اب کیا ہوتا ہے کہ وہ پتیاں جو بیچ میں تھی نا کل تک، اب وہ کناروں پہ یوں کھڑی ہو جاتی ہیں، جیسے چوکی دار بن کے سیکیورٹی کی لائن بنتی ہے، اور نئی پتیاں ان کے حلقے کے اندر سیکیور ہوتی ہیں۔ اگر باہر سے کوئی پتی کو، پھول کو چھیڑے گا تو سب سے پہلے باہر کی پتیاں جائیں گی۔ یہ خاندان اور اداروں اور جگہوں کے بڑوں کا رول ہونا چاہیے۔ آپ پیچھے آ جائیں، آپ اگر یہ کہتے ہیں مجھے فرنٹ لائن پہ رکھو، تو پھر یاد رکھیے کہ فرنٹ تو بس اللہ کے لیے، اور ہم سب تک ہمیشہ تو رہیں گے نہیں۔ اپنے آپ کو پیچھے کرتے جائیں، ہر دن پیچھے رکھیں، ٹرین کریں۔ وہی لوگ عقل مند ہوتے ہیں جو اپنی زندگی میں اپنے سے بعد والوں کو ٹرین کرنا لگتے ہیں۔ وہ باپ جو آخری دن تک گدی سے نہ اٹھے، آپ بتائیے کہ اس کے بچوں کا کیا بنے گا، और इसी तरह ये फितरत का असूल है, तो पीछे रहिए, बैक रखें उनके हाथ पे, कमर रखें, गलतियां करेंगे, करने दें, ये सोच लें कि इन्होंने मेरे बाद भी तो करनी थी ना, तो आज मेरे सामने कर ली तो मैं थोड़ा सब्र कर लूँ। तो इस तरह से नबी जो हैं वो एक रास्ता दिखा के चले जाते हैं, उसके बाद फिर काम उम्मतियों का होता है, वरना तो फिर ना उलमाए कराम की ज़रूरत रहती और ना बाकी चीज़ों की रहती, और काम का शुरू होना ही असल में इसका अख्तिताम होता है। ये दुआ करें कि अल्लाह मेरे और आपके हाथों से कोई काम शुरू करवा लें, वल्लाही हम नबी सल्लम के पाँव की खाक के भी बराबर नहीं हैं, लेकिन ख्वाहिश यही है कि एक पौधा, एक नुक्ता कहीं ना कहीं दुनिया का लग जाए हमारे ज़रिए से, बाकी बात में उनके काम अल्लाह जाने और वो जाने, उसके बंदे। इसलिए मैंने अपनी ज़िंदगी का एक असूल बनाया है कि कभी कहीं नो नहीं कहनी। मेरा नहीं ख्याल कि कभी कोई मुझे टम्बकटू भी कह दे जो मुझे पता भी नहीं है कि वो किधर है, तो मैं कह दूँ कि मैं नहीं जा सकती, बहुत दूर है, मुश्किल है। मैं कहती हूँ बिस्मिल्लाह करें, जब भी कोई कभी पूछता है, हाँ ठीक है, नो प्रॉब्लम, वहाँ क्लास शुरू करनी है, बिल्कुल करें, आपको बुलाना है ज़रूर, कोई आना चाहता है, ठीक है। मुझे 100% भी यकीन हो ना कि ये जो बात अभी कह रहा है ये 2 साल 4 साल तो मुमकिन ही नहीं है, तो मैं कभी भी जुरत ही नहीं पाती कि उसे कहूँ कि ये मुमकिन नहीं है। हर साल दौरे कुरान ख़त्म होता है ना, तो उसके बाद से ऑफर्स शुरू हो जाती हैं कि इस साल अगला दौरे कुरान जहाँ होगा, बड़े मान से लोग कहते हैं। मैं कहती हूँ अल्लाह करे, करें आप कोशिश, मैं ना नहीं करती, जहाँ अल्लाह ले जाएगा आखिर में मशवरा होगा साथियों से, और अल्लाह से क्या होगा, नो नहीं कभी का, तैयारियाँ कर लें, क्योंकि हम सब अपना हिस्सा डालने के लिए आए हैं। हम में से हम कहेंगे कुछ भी ठीक नहीं, यही वो ठीक है कि अल्लाह आपको जरिया बना रहा है, हाँ बेस्ट की कोशिश करें फिर काम करें। आप लोगों ने कोर्स शुरू किया, किसको पता कि 30 पारे पूरे होने, चले आज तो हम सीरत के इस कोर्स के आखिर में पहुंच ही गए हैं, किसको पता है कि हमने इसके बाद ज़िंदा भी रहना कि नहीं रहना। तो हमेशा अपने एक एक दिन को अपनी ज़िंदगी का आखिरी दिन समझिए। अगर मुझे पता चल जाए कि मेरी ज़िंदगी के आखिरी दिन शुरू हो गए हैं, ये जो बीमारी मेरे जिस्म में आई है ये मेरी जान लेने वाली बीमारी है, तो मैं क्या करूँगी, क्या सोचूंगी। हम सब इस पे आज जाके गौर करें। हर एक मर सकता है, सेहतमंद ज़्यादा जल्दी मरता है, आपको पता है। बीमार का तो जिस्म आदी होता है ना बीमारी के साथ, वो सर्वाइव कर लेता है झटकों को, लेकिन सेहतमंद एकदम झटका पड़ता है और वो दिल का मरीज़ बना और गया बिस्तर पे। बिल्कुल इसी तरह से किसी भी लम्हे में मौत आ सकती है, तैयार हो जाए। क्या आप और मैं इस वक्त किस पोजीशन में, बस ये दुआ करें कि अल्लाह ताला हमें इस मिशन का राही रखे। बाकी बातें सारी समझने की हैं, आइए देखते हैं कि अल्लाह के नबी ने फिर इन दिनों में क्या किया। अवाइल सफ़र यानी सफ़र के महीने के मिडल में 11 हिजरी में आप ओहद तशरीफ़ ले गए और शुहदा के लिए इस तरह दुआ की गोया जिंदों और मुर्दों से रुखसत हो रहे हैं। फिर वापस आकर मिंबर पर फ्रुकश हुए यानी मिंबर सजाया और फरमाया, मैं तुम्हारा पेश रो हूँ और तुम पर गवाह हूँ, मैं वल्लाही इस वक्त अपना हौस देख रहा हूँ, मुझे ज़मीन या ज़मीन के ख़जानों की कुंजियाँ दी गई हैं, वल्लाही मुझे तुम पर यह खौफ नहीं कि तुम मेरे बाद शिर्क करोगे, बल्कि इसका अंदेशा है कि दुनिया में एक दूसरे से आगे निकलने की दौड़ में लग जाओगे। सच है कि झूठ, अल्लाह के नबी की वो पेशनगोई आज सच साबित हो रही है। आज दुनिया के पीछे भाग रहे हैं ना मुसलमान भी, शिर्क है एक ख़ास तबके में जहालत के साथ, और जितना इल्म आम होता जा रहा है आप देखेंगे कि अल्हम्दुलिल्लाह शिर्क का तो कम अज़ कम ख़ात्मा हो रहा है, ये अलग बात है कि उसकी शक्लें बदल के कुछ और फॉर्म में आ जाए, लेकिन आज जिसको बुत बना के दुनिया पूज रही है ना, वो मादा है, मटीरियलिज्म है। इस तरह की चीज़ों से अल्लाह के नबी ने पहले ही अपनी उम्मत को आगाह कर दिया था। माह सफ़र के आखिर में आप रात के वक्त बकी गरकत तशरीफ़ ले गए और अहले बकी के लिए दुआ मगफरत की और फरमाया, हम भी तुमसे आ मिलने वाले हैं। ये बकी गरकत क्या है? कब्रिस्तान, कब्रिस्तान को गरकत कहते हैं। इशारे मिल रहे थे कि आपकी वापसी की तैयारियां। मरस का आगाज़ कैसे हुआ? माह सफ़र के आखिरी सोमवार को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक जनाजे में बकी तशरीफ़ ले गए। हज़रत आयशा फरमाती हैं कि आप बकी से वापस तशरीफ़ लाए तो मैं अपने सर में दर्द महसूस कर रही थी और ये कह रही थी, हाय मेरा सर। आपने फरमाया, बल्कि मैं वल्लाह ए आयशा, हाय मेरा सर। यानी आपकी बीमारी का आगाज़ यह था। یہ آپ کی بیماری کی ابتدا تھی، آپ اس کے باوجود باری باری سب عورتوں کے پاس رات گزارتے رہے، یہاں تک کہ مرض سخت ہو گیا۔ اس وقت آپ حضرت میمونہ رضی اللہ عنہا کے گھر میں تھے اور پوچھ رہے تھے، میں کل کہاں رہوں گا، میں کل کہاں رہوں گا، یعنی اشارہ کر رہے تھے کہ کہاں ہوں گا۔ مقصود یہ تھا کہ حضرت عائشہ کی باری کب آئے گی، محبت بھی تھی اور اللہ نے ان کو یہ اعزاز بھی دینا تھا۔ ازواج مطہرات نے اجازت دے دی کہ آپ جہاں چاہے رہیں۔ اچھا، انہوں نے تو اب دی ہے نا، تو اللہ نے کب دی؟ پہلے ہی دے چکے، سورہ الاحزاب میں آپ لوگ پڑھیں گے انشاءاللہ، اگر ابھی تک نہیں پڑھ چکے، کہ اللہ نے کہا تھا اب آپ پہ کوئی پابندی نہیں، آپ اپنی بیویوں کے ساتھ جس طرح رہے، کوئی باری رکھیں نہ رکھیں، آپ پہ نہیں، کیونکہ آپ کے کاموں کی ذمہ داریوں کی نوعیت ہی ایسی ہے کہ آپ ان معاملات کو برابری پہ نہیں لے سکتے۔ اس کے باوجود بھی اللہ کے نبی نے ہمیشہ انصاف کیا اور بیویوں نے بھی اجازت دے دی۔ چنانچہ فضل بن عباس اور علی بن ابی طالب کے درمیان ٹیک لگا کر دونوں پاؤں زمین پر گھسیٹتے ہوئے نکلے اور عائشہ کے گھر منتقل ہو گئے۔ یعنی اللہ تعالیٰ نے یہ آنر حضرت عائشہ کو دی۔ ذرا دیکھیں، جتنی بھی تھی کسی ایک کے ہی پاس ہونا تھا نا، اور بیمار بندے کو ہر روز تو کوئی کہیں نہیں موو کرتا نا، اس لیے اس سے کوئی ذہن میں نہ لے آئے کہ ہائے باقیوں سے ادھر کیوں آ گئے۔ آخری دنوں میں تو آپ کو پتا ہے کہ مریض کا دل یہ کر رہا ہوتا ہے کہ مجھے میرے بستر سے بھی نہ کوئی ہلا ہے، مجھے کسی کی بات یاد آتی ہے کہ جب بیماری کا حملہ ہوا تو دن بدن بندے کی ریزسٹنس ختم ہو جاتی ہے نا۔ تو پہلے جب ابتدائی کے درمیانی دن تھے تو کہتے تھے کہ جب کوئی آ کے مجھے یہ پوچھتا ہے نا کیا حال ہے نام سے ان سے، تو کہتے تھے کہ میں اتنی انرجی لگاتا ہوں، اتنی زیادہ، پھر میں کہتا ہوں کہ میں ٹھیک ہوں۔ یعنی مجھے فکر لگ جاتی ہے کہ کسی کے پوچھنے پہ مجھے جب اپنا حال بتانا ہے تو مجھے کتنی طاقت چاہیے۔ اور جب آخری دن آئے تو کہتے تھے کہ جب لوگ میرے پاس آتے ہیں، کیونکہ ہمارے کلچر میں آپ کو پتہ ہے کہ ہر وقت آنتا بندہ رہتا ہے بیماروں کے پاس آنے کا، اور پھر لوگ کہانیاں بھی اپنی سنا رہے ہوتے ہیں، اگلے پچھلے مردے گھڑے کھولتے ہیں، تو کہتے تھے کہ جب یہ لوگ آ کے بیٹھ کے باتیں کر رہے ہوتے ہیں نا خود ہی، تو ان کی باتوں کو سننے میں یا ان کے شور کو ریزسٹ کرنے میں مجھے ایسا لگتا ہے کہ میری طاقت ختم ہو جاتی ہے، میرا دل کرتا ہے مجھے کوئی نہ بلائے، خاموشی۔ ہار کے جاتا ہے دنیا سے انسان، یاد رکھیے، ایسے نہیں جاتا۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم حجرہ عائشہ میں اگر منتقل ہو گئے تو یہ سراسر نیچرل تھا، اور بیمار کو کوئی رکھتا کون ہے یہ بتائیں، صرف وہی رکھے گا جو پیارا ہے۔ آپ کی تو ازواج مطہرات آپ پہ جان چھڑکنے والیاں تھیں، لیکن عام حالات میں تو آپ دیکھیے کہ بیمار کو تو بس ایک انسان وہی رکھتا ہے جو اس کا اپنا خون کا رشتہ ہو۔ بعض وقت تو ڈاکٹرز بھی کہتے ہیں کہ آپ اس کو لے جائیں گھر سے، اس کو لے جائیں ہاسپٹل سے۔ تو بہرحال اللہ کے نبی حضرت عائشہ کے پاس آگے، عہد اور وصیت۔ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ جب نبی صلی اللہ علیہ وسلم میرے گھر تشریف لائے اور بیماری نے زور پکڑا تو آپ نے فرمایا، مجھ پر 7 مشکیزے پانی ڈالو جن کا بند نہ کھولا گیا ہو تاکہ میں لوگوں کو وصیت کروں۔ بند نہ کھولا گیا ہو سے کیا مطلب ہے؟ بھرے ہوئے، یعنی آدھے نہیں پورے ڈالو، تاکہ میں وصیت کروں، یعنی تھوڑا پانی ڈالو، مجھے ہوش آئے اور میں وصیت کروں۔ اس کو ہائی لائٹ کریں ذرا، کس چیز کی طلب ہے؟ کہ کچھ دن اور ہیں تو میں اس میں بھی لوگوں کو وصیت کر دوں، کچھ کہہ دوں۔ چنانچہ ہم نے آپ کو حضرت حفصہ رضی اللہ عنہ کی ایک لگن میں بٹھا کر ان مشکیزوں سے پانی ڈالا، حتیٰ کہ آپ اشارہ فرمانے لگے کہ تم لوگوں نے اپنا کام پورا کر دیا۔ پھر آپ لوگوں کی جانب تشریف لے گئے، ان کو نماز پڑھائی اور خطاب فرمایا۔ یہ جو لگن ہے نا، وہ تو بڑا سا ٹب ہے جیسے، اس کے اندر بٹھایا گیا اور آپ کے اوپر پانی ڈالا گیا۔ آپ نے نماز کے بعد کیا فرمایا؟ آپ نے اس خطاب میں اور بہت ساری باتوں کے ساتھ فرمایا، تم سے پہلے جو لوگ تھے وہ اپنے انبیاء اور بزرگوں کی قبروں کو مساجد بنا لیتے تھے، تو تم لوگ قبروں کو مساجد نہ بنانا، میں تمہیں اس سے منع کرتا ہوں۔ اور فرمایا، یہود و نصارہ پر اللہ کی لعنت، انہوں نے اپنے انبیاء کی قبروں کو مساجد بنا لیا تھا۔ مزید فرمایا کہ تم لوگ میری قبر کو بت نہ بنانا کہ اس کی پوجا کی جائے۔ یہاں آپ دیکھیے اللہ کے نبی کا اپنی زندگی میں کتنی وضاحت سے یہ بتانا ہے کہ میری قبر کے اوپر کوئی مسجد، کوئی بلڈنگ، کوئی گنبد، کوئی قبا، کوئی مزار، کوئی ٹوم، کچھ نہ بنانا۔ آج ہمارا امتیوں کا معاملہ کیا ہے الا ماشاءاللہ کہ بزرگ اپنی زندگی میں ہی اپنے مزار بنوا کے جاتے ہیں کچھ، और मुरीद उनकी सारी ज़िंदगी की कोशिशों का सिला उनको यही देते हैं कि इनकी कब्र पर आकर चढ़ावे चढ़ाएं और बातें करें। याद रखिए, इस्लाम में अकेली कब्र जायज़ ही नहीं है, पहली बात। फिर कब्र के ऊपर कोई बिल्डिंग बनाना, कोई छप्पर बनाना, कोई धूप सर्दी से बचाना, इस्लाम में इसकी कोई गुंजाइश नहीं। सवाल पैदा होता है कि फिर यहाँ तो अल्लाह के नबी की कब्र के ऊपर इतनी बड़ी मस्जिद बनी हुई है जिसको हम मस्जिद नबी कहते हैं। तो अगर कोई आपको ये धोखा दे तो समझ लीजिए दो बातें हैं। नंबर एक, कब्र पे मस्जिद नहीं है, मस्जिद पहले से थी, पहली बात है, ठीक है। और दूसरी बात ये है कि नबी को आपके हुजरे में दफन किया गया था, वो आपका घर था, और नबियों के लिए अल्लाह ताला का फैसला ये है कि वो जहाँ मरते हैं उनको वहीं दफन किया जाता है। घर भी पहले था, मस्जिद भी पहले थी। आप चाहते हैं कि आपकी कब्र के साथ मस्जिद हो, नमाजी आए, दुआएं करें, तो ज़िंदगी में घर मस्जिदों के साथ बनाइए कि ताकि जो लोग आए चार आपकी पढ़े। कब्र के लिए अलग कब्र की गुंजाइश नहीं है। सारा शिर्क जो फैलता है ना कब्र परस्ती का और मुर्दों के पास जाके उनसे बातें सुनने सुनाने का, वो सिर्फ इस एक हुक्म को ना मानने की वजह से चलता है। सारे एक जैसे कब्रिस्तान में होंगे तो लोग सोचेंगे भी नहीं कि कौन सी किसकी कब्र है। आपको पता है कि हज़रत उमर रज़ी अल्लाहु अन्हु के दौर में एक ऐसे बच्चे की मैयत निकली थी जो बहुत पहले का मरा हुआ था। यानी एक लंबा वाक़या, मैं डिटेल में नहीं जाऊंगी वरना सोच उधर चली जाती है, कि यानी जब उसका हाथ उसकी गर्दन से हटाते थे ना तो खून जारी हो जाता था, तीर लगा था उसको अल्लाह के रास्ते में, तो अल्लाह ने उसको वैसे ही उसको फ्रीज़ कर दिया, उसकी यानी प्रिजर्व कर दिया, तो खून अभी तक जारी था। शहीद का खून ऐसे होता है। तो आपको पता है कि आपने रात के अंधेरे में अकेले में लोगों को बताए बगैर कहीं दूर उसको दफन कराया कि लोगों को इनकी खबर भी ना मिले, वरना ये लोग जो हैं कल इसकी कब्र पर पता नहीं क्या बना दे। फिर एक दूसरा वाक्य भी हज़रत उमर ही का है कि जब एक मौके पर हुदैबिया के मुकाम से गुजरे तो देखा कि कुछ लोग हैं एक दरख्त के नीचे बैठे, बड़ी इबादत कर रहे हैं। पूछा, भाई तुम किधर हो, क्या कर रहे हो? कहने लगे कि ये वो दरख्त है जिसके नीचे बैते रिजवान हुई थी, सहाबा ने अल्लाह के नबी के साथ प्लेजिंग की थी कि हम आपका साथ देंगे ज़िंदगी के आखिरी मोड़ तक, तो हम इस दरख्त के नीचे कर रहे हैं, ये बड़ा बाबरकत दरख्त है। तो हज़रत उमर गुस्से में आए, कहने लगे हम उसके पूरे एक साल के बाद, यानी उमरतुल कज़ा के मौके पर सन 7 हिजरी में गुजरे वहाँ से, हम साल के बाद गुजरे थे और हम में से कोई नहीं पहचानता था वो दरख्त कौन सा है, और आपने फिर वहाँ के सारे दरख्तों को कटवा दिया। शिर्क देखिए किस तरह से जहालत की वजह से फैलता है, और बहुत सारे इस तरह के वाकयात हैं। लेकिन ना रहे बांस ना बजे बांसुरी, एक जगह दफन कर दो। कुल्लु मन अलैहा फान, कोई पीर वली पैगंबर है, अब गया, अब दुनिया से चला गया, उनकी तालीमात पे अमल करो, उनकी सीरत अपनाओ, जैसे वो काम करके गए तुम वैसे काम करो। अगर तुम कोई बरकत लेना चाहते हो, बहरहाल अल्लाह के नबी ने मना कर दिया कि आप ऐसा ना करें। फिर आपने अपने आप को कसास यानी ज्यादती के बदले के लिए पेश किया, अंसार के मुतल्लिक खैर की वसीयत की, फिर फरमाया कि एक बंदे को अल्लाह ने इख्तियार दिया कि वो दुनिया की चमक दमक और जेब व जीनत में से जो चाहे ले ले, या अल्लाह के पास जो कुछ है उसे इख्तियार कर ले। तो इस बंदे ने अल्लाह के पास जो कुछ है उसे इख्तियार कर लिया। कौन मुराद है इधर इस बंदे से? नबी सल्लल्लाहु अलैहि वसल्लम। यहाँ ये भी बात नोट कीजिएगा कि नबियों के पास मलकुल मौत आता है जब, उससे पहले इजाज़त लेता है कि तुम मरना चाहते हो कि नहीं। बुखारी में वाक़या हज़रत मूसा अलैहिस्सलाम की मौत का है, आप पढ़ सकते हैं कि जब फरिश्ते ने कहा कि आपकी जान लूँ, कहा नहीं अभी नहीं लेनी, कहा अच्छा वक्त तो आ गया, कहा नहीं अभी मुझे नहीं मरना, कहा अच्छा कितना ज़िंदा रखूँ, बल्कि रिवायत में आता है कि हज़रत मूसा ने मुक्का मारा मलकुल मौत को और उसकी आँख फूट गई। फिर वो रोते हुए गए कि अल्लाह तेरा बड़ा ज़बरदस्त नबी है, बड़ा पैगंबर है, मूसा बड़े जलाली थे, हबशी थे, अब क्या हुआ कि वापस आए। कहा अच्छा बताओ भाई, पूछो मूसा कितना जीना चाहते हो। कहा एक बैल लूँ, तो बैल के ऊपर जब हाथ रखूँ तो उस हाथ के नीचे जितने बाल आएंगे ना उतने साल उम्र बढ़ा दूँ, अल्लाह ताला कह रहे इतने बढ़ा दूँ। कहा कि उसके बाद क्या होगा? कहा उसके बाद फिर मौत है। कहा अच्छा तब है तो फिर अब ही सही। कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, तो नबियों से पूछा जाता है, और चूंकि तैयारी की होती है इसलिए उनको को डर भी नहीं होता। अबू सईद खुदरी फरमाते हैं कि ये सुनकर अबू बकर सिद्दीक रोने लगे और फरमाया हम अपने माँ बाप के साथ आप पर कुर्बान। इस पर हमें ताज्जुब हुआ, लोगों ने कहा इस बुड्ढे को देखो, रसूलुल्लाह तो एक बंदे के बारे में ये बता रहे हैं, यानी लोग नहीं समझे कि ये बंदा कौन है। کہ اللہ نے اسے اختیار دیا ہے کہ دنیا کی چمک دمک اور زیب و زینت میں سے جو چاہے اسے اللہ دے دے، یا وہ اللہ کے پاس جو کچھ ہے اسے اختیار کر لے۔ اور یہ بڈھا یہ کہہ رہا ہے کہ ہم اپنے ماں باپ کے ساتھ آپ پر قربان۔ لیکن چند دن بعد واضح ہوا کہ جس بندے کو اختیار دیا گیا تھا وہ خود رسول اللہ صلی اللہ علیہ وسلم تھے، اور ابو بکر صدیق ہم سب میں سب سے زیادہ صاحب علم تھے۔ اس سے کیا پتہ چلتا ہے؟ جینیس ہونا، مومن کی فراست۔ دور سے وہ باتیں اس کو سجھا دیتی ہیں جو عام لوگوں کو نہیں پتہ چل رہی ہوتی۔ ابو بکر صدیق سمجھدار تھے اور ساتھ رہتے تھے، اور ساتھ رہنے والے مزاج شناس ہونے چاہیے، ان کو اشارہ سمجھ آ جاتا چاہیے، یہ نہیں کہ منہ سے بول بول کے کوئی بات بار بار کہی جائے۔ آپ اپنے بچوں سے کیا ایکسپیکٹ کرتے ہیں؟ کہ اشارہ سمجھ جائیں۔ غصہ آتا ہے آپ کو، آپ کہتے ہیں کہ شروع سے تمہیں یہ بات کہہ رہی ہوں، تمہیں سمجھ نہیں آتی؟ تو ابو بکر صدیق تو پہلے دن سے آپ کے ساتھ تھے۔ پھر رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت ابو بکر کی تعریف کی، اور ان کے دروازے کے سوا مسجد میں کھلنے والے تمام دروازوں کو بند کرنے کا حکم دیا۔ یہ اشارے ہیں وقت، کس بات کے؟ کہ نبی کے بعد خلافت ابو بکر کو ملے گی۔ یہ بدھ کے روز کی بات ہے، جمعرات کو آپ کی بیماری نے اور شدت اختیار کر لی۔ آپ نے فرمایا، لاؤ میں تمہیں ایک تحریر لکھ دوں جس کے بعد کبھی گمراہ نہ ہوگے۔ حضرت عمر رضی اللہ عنہ نے کہا کہ آپ کے اوپر تکلیف کا غلبہ ہے اور تمہارے پاس قرآن ہے، اللہ کی یہ کتاب تمہارے لیے کافی ہے۔ اس پر لوگوں میں اختلاف ہو گیا، اور جب شور اور اختلاف زیادہ ہوا تو آپ نے فرمایا، میرے پاس سے اٹھ جاؤ۔ اسی دن آپ نے وصیت کی کہ یہود و نصارہ اور مشرکین کو جزیرہ العرب سے نکال دیا جائے، اور وفود کو اسی طرح نوازا جائے جس طرح آپ نوازتے تھے، اور نماز اور غلاموں اور لونڈیوں کے متعلق بھی تاکید فرمائی، اور فرمایا کہ میں تم میں دو چیزیں چھوڑ رہا ہوں جب تک تم انہیں مضبوطی سے پکڑے رہو گے، ہرگز ہرگز گمراہ نہ ہوگے۔ اور وہ دو چیزیں کیا ہیں؟ کتاب اللہ اور میری سنت۔ تو آپ دیکھیے کہ یہاں سے چند باتیں پھر سمجھنے کی ہیں۔ پہلی بات ہے کہ اللہ کے نبی کی زندگی سے ہی اس بات کے اشارے شروع ہو گئے تھے کہ ابو بکر صدیق کو خلافت ملنے والی ہے۔ پھر دوسری بات اس میں پتہ چلتی ہے حضرت عمر کے اس جملے پہ کہ آپ کے اوپر تکلیف کا غلبہ ہے، شاید کوئی غلط بات نہ آپ کے منہ سے نکل جائے۔ کیا یہ گستاخی تھی یا یہ جملہ حضرت عمر کو کہنا چاہیے تھا؟ تو آپ دیکھیے کہ یہاں سے یہ بات سمجھیے کہ رسپیکٹ کے باوجود، محبت کی انتہا ہونے کے باوجود، صحابہ کرام اللہ کے نبی کو انسان سمجھتے تھے، بشر سمجھتے تھے، اور بشر سے خطا ہو سکتی ہے۔ لیکن یہاں تو چونکہ مختصر ہے، حالانکہ طویل پڑھیں تو پتہ چلتا ہے کہ آپ نے کہا کہ میری زبان حق کے سوا نہیں بولتی، یعنی اگر میں بیماری کی حالت میں بھی کچھ بولوں گا تو انشاءاللہ تعالی وہ حق ہی ہوگا۔ نماز کے لیے ابو بکر رضی اللہ عنہ کی جانشینی۔ نبی صلی اللہ علیہ وسلم مرض کی شدت کے باوجود نماز خود پڑھایا کرتے تھے۔ ہائی لائٹ کریں، پڑھنی تو دور کی بات، پڑھانی، اور اللہ کے نبی کی جاب کیا تھی بھلا؟ امامت، آخری وقت تک جب تک نبھا سکے۔ انہوں نے اپنے منصب کو نہیں چھوڑا، یہ ہے اسلام کا ایک نقطہ۔ ہمارے آج کلچر میں چاروں طرف ایسٹ ویسٹ جو بھی لوگ ہیں وہاں پینشن کا رواج ہے، اتنے سال کے بعد ان کو پینشنسٹ کر دو۔ جب ایک بندہ کام کر کے تجربے کار ہو جاتا ہے، دھوپ چھاؤں کی اس کو بات پتہ چل جاتی ہے، اس کام کی باریکیاں سب پتہ ہیں، تو لوگ اس کو ہٹا دیتے ہیں۔ اسلام میں پینشن کا کوئی تصور نہیں ہے۔ ابھی آپ اللہ کے نبی کو دیکھ رہے ہیں، پھر ابو بکر کو دیکھیں گے، عمر فاروق، عثمان، علی، ان چار تک بھی رک کے دیکھیے، یہ چاروں تا دم آخر خلیفہ تھے۔ اسلام میں کوئی ووٹنگ نہیں ہے، 5 سال کے بعد الیکشن، اور جو بیچارے 5 سال میں کام کر چکے ہوتے ہیں، پلانز ابھی شروع ہوتے ہیں تو اگلی حکومت آ گئی اور ان کو اتار کے پھینک دیا، یہ بالکل ان نیچرل ہے۔ یہ تو ایسی ہے کہ ایک چیز کو آپ خوب اچھا پکائیں پکائیں، جب خوب ٹیسٹ آ جائے تب اس کو چولہے سے اتار کے آپ دوسری کچی چیز اوپر رکھ دیں یا مہمانوں کے آگے رکھ دیں۔ تو نبی صلی اللہ علیہ وسلم کو آخری دن تک اس کام پہ رکھا گیا، اور اپنی زندگی کا یہ مشن بھی بنائیں اور دعا بھی کریں کہ اللہ مجھے آخری دن بھی اپنے کام کر کے جانے کی توفیق دینا، کوئی مجھے میری زندگی میں میرے منصب سے نہ ہٹائے۔ نااہلی کی علامت ہوتی ہے، سستی کی تو ہوگی لیکن نااہل ہونا ہے۔ تو آخری دن تک فائدہ دیں لوگوں کو۔ آپ اچھے لوگوں کی کہانیاں سنتے ہوں گے، मोहम्मद अली जिन्ना के बारे में ये मारूफ है, ज़िंदगी के आखिरी दिनों में भी काम करते थे। और इसी तरह कई नॉन मुस्लिम्स को भी आप जानते होंगे, जिनको मिशन प्यारा होता है वो अपना काम करते रहते हैं। हम पहले बेचारे बन के कहते हैं, अब तो बूढ़े होने वाले हैं, अब मेरा ख्याल है मुझसे कोई काम नहीं होता। पहले घर के काम औरतें छोड़ देती हैं बाज़ दफ़ा। याद रखिए, इंसान की विल पावर जिताती है। आप कभी अपनी बीमारी से सर्वाइव नहीं करेंगे अगर आप करना नहीं चाहेंगे। आप सबको भी मैं अगर चॉइस दूँ ना कि क्या ख्याल है, आप ठीक हैं, कोई तबीयत तो नहीं ख़राब, तो आप में से सबको मेरा ख्याल है एक एक दो दो बीमारी तो ज़रूर अपनी याद आ जाएगी कि हाँ, किसी को और कुछ नहीं तो वो मेरे ब्लड के प्लेटलेट्स के अंदर से ये चीज़ कम है इसलिए मैं बीमार हूँ। जितना खुद को पूछने लग गए हैं ना, उतनी ही अपनी बीमारियां भी हमें दिखने लग गई हैं। मत पूछें अपना इतना हाल, चलते रहें, रहते जाएं। कभी भी ऐसी चीज़ों पे हो तो कहें कि अल्लाह, टेस्ट में आने के बाद भी तो फिर ही तूने ही बताना है ना क्या है मुझे, तो तू पहले ही ठीक कर दे, टेस्ट करवा लेना कौन सा इलाज है, वो तो सिर्फ बीमारी का पता चलना है ना। तो अल्लाह अगर जिस्म में कुछ है तो तू खुद ही असबाब बना दे कि मैं ठीक हो जाऊँ। तो बहरहाल ये एक अलग कहानी है, लेकिन यह कि अल्लाह के नबी ने अपनी ज़िंदगी में अबू बकर सिद्दीक को कैसे अपना जानशीन बनाया, नमाज़ पढ़ाते रहे, बुध तक आपने नमाज़ें पढ़ाईं, लेकिन उस दिन यानी जुमेरात को जब ईशा का वक्त हुआ तो आपने लगन में गुसल फरमाया ताकि मर्ज़ में कमी हो जाए, तख़फीफ़ यानी कमी। फिर उठने लगे तो गशी तारी हो गई, फिर इफाका हुआ तो दोबारा गुसल फरमाया, लेकिन फिर उठने लगे तो फिर गशी तारी हो गई, फिर तीसरी बार गुसल फरमाया, लेकिन फिर उठने लगे तो फिर गशी तारी हो गई। आखिर आपने अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु को कहला भेजा कि वो लोगों को नमाज़ पढ़ाएं। चुनाचे इस वक्त से बकिया याम में अबू बकर सिद्दीक ने नमाज़ पढ़ाई। आपकी हयात मुबारका में इनकी पढ़ाई गई नमाज़ों की कुल तादाद 17 है। 17 नमाज़ें अबू बकर सिद्दीक ने अल्लाह के नबी की ज़िंदगी में पढ़ाई। एक दिन में कितनी है? 5। 3 दिन में हो गई 15, और 2 नमाज़ें ऊपर की एक्स्ट्रा। आपकी ज़िंदगी में ये हुआ। हफ्ता या इतवार को आपने कुछ इफाका महसूस किया, यानी आपकी तबीयत बेहतर हो गई। और अक्सर मैंने ये बात लोगों से भी सुनी है, देखा भी है, बहुत बीमार होते हैं लोग, कई दिन के खाने पीने छूटे होते हैं, बेहोशियाँ, लेकिन एकदम ठीक हो जाते हैं। खाना भी खाया, चला गया अंदर, वॉशरूम में भी जाने की हाजत हो गई। ऐसे कहते हैं कि जैसे एक वक्त आता है कि बीमारी भी छोड़ जाती है, मरीज़ सारा अंदर से खुल जाता है, रिलैक्स्ड, लेकिन उसके बाद फिर आखिरी हमला होता है। चुनाचे दो आदमियों के दरमियान जोहर की नमाज़ के लिए तशरीफ़ लाए। इस वक्त अबू बकर सिद्दीक नमाज़ पढ़ा रहे थे, आपको इनके पास बिठा दिया गया। चुनाचे अब अबू बकर सिद्दीक नबी सल्लल्लाहु अलैहि वसल्लम की इक्तदा कर रहे थे और लोग अबू बकर की इक्तदा कर रहे थे और वही लोगों को तकबीर सुना रहे थे। ये क्या तड़प है भाई, जान पे बनी हुई है और नमाजें जमात से पढ़ी जा रही हैं। इस पे रुक के ज़रूर मर्दों को सोचना चाहिए। अल्लाह के नबी जिनसे मोहब्बत के दावे हम कितने करते हैं, कितनी नातें, कितने मिलाद, कितने दरूद, क्या हमें नमाज से इतनी मोहब्बत है? और अल्लाह मुझे तो इससे भी ज़्यादा डाल दे, हम सबको डाल दे। नमाज आंखों की ठंडक, नमाज आपका फन फ्लेक्स, नमाज आपका रिलैक्सिंग टाइम, नमाज आपका टाइम है। बाकी वक्त तो हम सारा दूसरों के लिए करते रहते हैं ना काम, तो रिलैक्सेशन लीजिए। अल्लाह के नबी आखिरी वक्त तक जमात की नमाज़ें पढ़ते पढ़ाते देखे जा रहे हैं। फिर क्या किया आपने? जो कुछ था सब सदका फरमा दिया। इतवार के दिन आपने अपने ग़ुलाम आज़ाद कर दिए। आपके पास 7 दीनार थे, 60 नहीं, 7 दीनार थे, इनको भी सदका कर दिया। हथियार मुसलमानों को हिबा कर दिए, यानी जो आपके अपने दिफाई हथियार थे वो मुसलमानों को गिफ्ट में दे दिए, मुराद जगह डोनेट कर दिए। रात आई तो हज़रत आयशा रज़ी अल्लाहु अन्हा ने अपना चिराग एक औरत के पास भेजा और कहलाया कि अपनी कुप्पी से हमारे चिराग में घी टपका दो। आपकी ज़िरह एक यहूदी के पास 30 सा यानी तकरीबन 75 किलो, 75 किलो जौ के एवज़ रहन रखी हुई थी। ये था अल्लाह के नबी का आखिरी विरसा, 7 दीनार। आप ज़रा सोच के देखिए, और वो भी सदका कर दिए। और क्या पीछे बीवियाँ नहीं थी, अभी एक बेटी भी थी, कितनी जिम्मेदारियां थी, ये नहीं सोचा कि इनको क्या मिलेगा, इनके हाथ क्या आएगा। हम कितना फिक्र करते हैं अपने बच्चों के बच्चों का भी। सोना कोई बात नहीं, बच्चों के काम आएगा। उस सारे सोने को बेच के आप बच्चों की और अपनी आखिरत बना सकते हैं, जन्नत कमा सकते हैं, लेकिन हमारा हौसला ही नहीं बढ़ता। और अफसोस की बात है, ये सब बच्चों के नाम पे होता है। बच्चों को देना है, बच्चे चाहे एक नज़र ना देखें उन चीज़ों को। और अल्लाह के नबी आखिरी 7 दिनार भी दे रहे हैं कि ले लो।